यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशकद्वारा शिष्टाचार भेट। कोरोना महामारीमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको राष्ट्रपति र प्रधानमन्त्रीद्वारा प्रशंसा। नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक। उम्मेद्वार चयन सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्दै। स्थानीय तह निर्वाचनमा मध्य प्रदेशका 8 जिल्लालाई अति संवेदनशील सूचीमा राख्ने निर्वाचन आयोगको निर्णय। र अमेरिकाद्वारा युक्रेनलाई थप 800 मिलियन अमेरिकी डलर सहयोग।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच आज भएको भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेकोमा डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोसलाई धन्यवाद दिनुभएको थियो। त्यस अवसरमा महानिर्देशक डाक्टर टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग डब्ल्यूएचओका महानिर्देशक गेब्रिएससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डाक्टर टेड्रोसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुहुँदै डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि डाक्टर टेड्रोसलाई आग्रह गर्नुभयो। महानिर्देशक डाक्टर टेड्रोसले नेपालले कोरोना भाइरस विरूद्धको खोप छोटो समयमा धेरैलाई लगाएकोमा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको 74 स्थापना दिवसको अवसरमा आज ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन 2079 चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रबाट चुनावी घोषणा पत्र र 753 स्थानीय तहबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको बताउनुभयो। घोषणा पत्रमा एमाले सरकारमा रहँदा गरेका काम र आगामी दिनको कार्ययोजना समेटिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो। त्यस्तै एमालेद्वारा जारी घोषणा पत्रमा सुखी ज्येष्ठ नागरिक, खुशी बालबालिका, कृषि, रोजगारी, गुणस्तरीय शिक्षा, खानेपानी, औद्योगिकरण, आर्थिक वृद्धि, विकास र वातावरणको सन्तुलन, दिगो विकास लगायतका पक्षमा जोड़ दिइएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलिसम्मका लागि सरेको छ। यसअघि कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश भोलि बिहान 11 बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुनेछ। बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देश अनुसार अनुरोध समेत गरेको छ। निर्वाचन आयोगले मध्य प्रदेशका 8 जिल्ला भारतीय सीमासँग जोड़िएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी अति संवेदनशील सूचीमा राखेको छ। आयोगले करिब 50% भन्दा बढ़ी 1063 मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो। यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा मधेसका अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यही अनुरूपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले जानकारी दिनुभयो। यस्तै मधेसका 828 मतदान स्थललाई संवेदनशील र 212 मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ। निर्वाचन आयोगले अध्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने उल्लेख छ। अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न र सच्याई पाऊ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएकाले मतदाता नामावली थपघट हेरफेर गर्ने लगायत कार्य नहुने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन बजारीकरण र वितरणलाई सुदृढ़ गर्नुपर्ने बताउनु भएको छ। नेपाल औषधि उत्पादक संघको आयोजनामा चितवनको भरतपुरमा आजदेखि शुरू भएको नेपाल फर्मा एक्सपो 2022 उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले अन्य उद्योगहरूको सापेक्षतामा औषधि उद्योग सामाजिक बहुआयामिक र संवेदनशील हुने भएकाले यसको उत्पादनमा सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले औषधि उद्योग फस्टाउने वातावरण तयार गराउन सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले मुलुकमा औषधि उद्योगको विकासबाट वर्षेनी हजारौंको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी हुने र प्रतिभा पलायन हुने समस्यालाई समेत न्यूनीकरण गर्न सकिने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण रूपमा ध्रुवीकरण प्रक्रिया शुरू भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको 73 स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढ़ेकाले परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयो। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढ़ी स्थानमा पुरानो पाइप मार्फत नै वितरण गरिने भएको छ। पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल कमल पोखरी दरबार मार्ग नयाँ सड़क दिल्ली बजार गौशाला अनामनगर तिलगंगा चक्रपथ बबरमहल कोटेश्वर नरेफाँट लगायतका स्थान छन्। विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। गर्मीयाम लागेसँगै सिन्धुली चुरे क्षेत्रका गाउँहरूमा खानेपानीको समस्या शुरू भएको छ। खानेपानीको अभावमा समुदाय विद्यार्थीहरू मात्र नभई पशु चौपाया समेत समस्यामा छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
सिन्धुली कमलामाई नगरपालिका एकका भुवनदोज खड्का र कमलाविक खानेपानीको अभावमा काकाकुल बनेका छन्।
चादर खोला पुगेका हुन्छन्, बेलुका बाजे सबै बोतल गाग्री बोकेर पुगेका हुन्छ, बस्तुलाई खोलामा भाँडा राखेका छौँ हामीले।
सबैले त्यो नुहाएका ओरेका फोहोर पान के खान, आफूलाई ट्याममा यस्तो नहुन ओर्न होइन, लुगा धुनु पर्यो, यति लुगामा पोको पार खोलामा जान पर्छ, पहिला दुःख छ यहाँ हाम्रो गाउँमा।
गर्मी आम शुरू भएसँगै समुदायले मात्र नभएर विद्यालयले पनि खानेपानीको समस्या झेल्दै आएको छ। मरिन गाउँपालिका छमा रहेको नवज्योति आधारभूत विद्यालयमा 200 विद्यार्थी छन्। विद्यालयमा खानेपानीको अभाव भएपछि विद्यार्थीलाई पर्याप्त खानेपानी दिन नसकेको बताउनुहुन्छ प्रधानाध्यापक पुष्पा कुमारी देवकोटा।
एउटा चापाकल छ अनि त्यो पनि अब सुकिसकेको, कल पनि सुकिसकेको छ, विद्यार्थीले त्यहाँबाट पानी पर्याप्त दिन सकेको छैन, पानी पनि फेरि बालुवा मिसिएर आउँदो रहेछ, सफा पानी छैन, पानीको एकदम समस्या छ, र पनि हामीले त्यही पानी खुवाउन बाध्य भइरहेछ, स्रोतै छैन।
मिलिजुली आधारभूत विद्यालय सहानको पनि उस्तै छ समस्या, पानी खोज्दै गाउँ डुलेर विद्यार्थीलाई पानी खुवाउनु पर्ने बाध्यता रहेको छ। प्रधानाध्यापक यशोदा घिसिङ
टोल तल्लो घरतिरबाट अर्काको चापलबाट त्यो कारलाई सहयोगले गाग्रिम बोकेर खुवाउनु पर्यो।
यता मरिन गाउँपालिकाका अध्यक्ष पानीराज बमजनले भने खानेपानीको दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताउनुहुन्छ।
यसलाई अब स्रोत खोजेर कतिपय ठाउँमा पाइपहरू व्यवस्थापन गर्न खोजेका छौँ, दीर्घकालीन समाधानको निम्ति पहल भइरहेको छ।
सिन्धुली जिल्लाको दुधरी नगरपालिका, कमलामाई नगरपालिका, मरिन र हरियर फुलगढी गाउँपालिका सूर्य क्षेत्रमा पर्छ। सूर्य वन विनाशलाई नै खानेपानी अभावको मुख्य कारक मानिएको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता, कार्यकर्ता रिहाई र मुद्दा फिर्ता प्रक्रिया शुरू गरेको छ। पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाई र लगाइएका मुद्दा फिर्ता प्रक्रिया शुरू गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाई र कानून अनुसार फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया शुरू गरिएको हो। मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र मणि पोखरेलले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाई र मुद्दा फिर्ताको आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो। नेपालमा आज थप 18 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 2133 नमूनाको पीसीआर तथा 1519 नमूनाको एन्टीजेन परीक्षण गरिएको र दुवै परीक्षणमा 99 जना गरी थप 18 जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी थप 25 जना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर 98.8% रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा आज 282 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बाँकेमा तीन वर्ष यता बाल विवाह रोकथाममा उल्लेख्य सुधार भएको छ। बाल विवाह विरूद्धको अभियान निरन्तर चलिरहँदा जिल्लाका चार स्थानीय तह बाल विवाह मुक्त भइसकेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
20 वर्ष मुनि विवाह गर्न कानूनले नै बन्देज गरेको विरोधमा जानकी गाउँपालिकाका मधेसी महिला तथा पुरूषहरू 3 वर्ष अघि आन्दोलनमै उत्रिए। गाउँपालिका कार्यालयमा मात्र होइन, नेपालगंज उपमहानगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेशमै उनीहरू पटक पटक धरनामा बसे। कानून विपरीत माग राखेर आन्दोलनमा उत्रिएका तीनै व्यक्तिहरूले हिजो आज भने 20 वर्ष मुनि विवाह गर्न हुँदैन रहेछ भन्ने बुझ्दै गएको बताउनुहुन्छ जानकी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बिन्देश्वरी कुर्मी।
अहिले त जनता लगभग 70% सुधार भइसक्यो, 30% बाँकी छ, अहिले बिस्तारै सुधार हुँदैछ।
मधेसी समुदायमा छोरीको छिट्टै बिहेबारी गरेपछि खर्च जोगिने धारणा छ, जसका कारण उनीहरू सकेसम्म छोरीको छिट्टै बिहे गर्ने गर्छन्। मधेसी महिला तथा पुरूषहरू कानून विपरीत माग राखेर आन्दोलनमा उत्रिएपछि बाल विवाह विरूद्धका अभियन्ताहरूलाई सम्झाउनै मुस्किल परेको थियो। बाल अधिकार कर्मी अञ्जना चतुर्वेदी,
यो बाल विवाह मुक्त गर्ने अभियान चल्यो जानकीमा, त्यति बेला अब घर दैलो कार्यक्रमहरू, र्यालीहरू, सङ्गनाटकहरू, विभिन्न अब सचेतनामूलक कार्यक्रमहरू गरे। त्यति बेला उहाँहरूलाई साँच्चै रियलाइज भयो, किनभने अब हुन्छ कि सानो उमेरमा विवाह गरेपछि कस्तो समस्याहरू देखा पर्छन्।
बाँकीका 8 पालिका मध्ये अहिलेसम्म नेपालगंज उपमहानगरपालिका, खजुरा गाउँपालिका, वैजनाथ गाउँपालिका र जानकी गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेका छन्। कोहलपुर नगरपालिका, थारू समुदायको बाक्लो बसोबास रहेको राप्ती सुनारी गाउँपालिका तथा मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर र डुडुवा गाउँपालिकामा बाल विवाह रोक्न अझै चुनौतीपूर्ण छ। अधिकार कर्मी साहिल अन्सारी,
अशिक्षा गरिबीले व्याप्त रूपमा भएको कारणले पनि बाल विवाह देखिरहेको अवस्थ छ।
असार मसान्तसम्म जिल्लालाई नै बाल विवाह मुक्त घोषणा गर्ने तयारी छ। बाल विवाह मुक्त जिल्ला घोषणा समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव बाल विवाह मुक्त अभियानमा पालिकाको सक्रियता आवश्यक देख्नुहुन्छ।
खास पालिकाहरूको इन्ट्रेस्ट सबभन्दा पहिला ठूलो चुनौती थियो। जुन पालिकाले इन्ट्रेस्ट लियो घोषणा हुँदै गयो, जुन पालिकाको इन्ट्रेस्टकै छैन त्यहाँ त समस्या पर्यो।
बाँकीमा 10 वर्ष पहिले 66.08% रहेको बाल विवाह अहिले घटेर 20% हाराहारीमा रहेको अनुमान छ। अब 4 पालिका घोषणा हुन बाँकी रहे पनि 81 मध्ये 55 बाल विवाह मुक्त भइसकेका कारण यो अभियानले चाँडै नै सार्थकता पाउने देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप 800 मिलियन अमेरिकी डलर सहयोगको घोषणा गर्नुभएको छ। सो सहयोग सुरक्षा सामग्री र विशेष गरी स्वतन्त्रताका लागि अग्रपंक्तिमा रहेकाहरूलाई उपलब्ध गराइने राष्ट्रपति बाइडेनले बताउनु भएको छ। यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसै हप्ता युद्धविराम गर्ने आफ्नो प्रस्ताव रूसले अस्वीकार गरेको बताउनु भएको छ। रूसले भने यसको कुनै खण्डन गरेको छैन। युक्रेनको मारियोपोलको अधिकांश भूभाग रूसी सेनाको नियन्त्रणमा गएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उल्लेख गर्नुभएको छ। यतिखेर आफूलाई शक्तिशाली हात हतियारको खाँचो रहेकोले यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि उहाँले आग्रह गर्नुभयो। यसै गरी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भने रूस युक्रेन युद्ध अर्को वर्षको अन्त्यसम्म जारी रहन सक्ने बताउनु भएको छ। रूसले युक्रेनलाई तह लगाउन भारी मात्रामा हात हतियार र क्षेप्यास्त्र प्रहार गर्न सक्ने भन्नुहुँदै बेलायतका प्रधानमन्त्री जोनसनले युद्ध अझै जारी रहने संकेत गर्नुभयो। रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता करिब 60 अर्ब डलरको भौतिक क्षति बेहोर्नु परेको छ। संयुक्त राष्ट्रसंघले पनि युक्रेनमा 300 भन्दा बढ़ी मानिसको गैर कानूनी रूपमा हत्या भएको अनुसन्धानका क्रममा युद्धमा सर्वसाधारणमाथि ठूलो ज्यादती भएको बताएको छ। अफगानिस्तानमा तालिबान सरकारले युवाहरूलाई कुमार्गमा डुर्याउन उत्प्रेरित गरेको भन्दै सामाजिक सञ्जाल टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाएको छ। गीत संगीत फिल्म र टेलिफिल्म प्रसारणमा रोक लगाएको केही समयपछि नै तालिबानले सामाजिक सञ्जालहरूमा पनि रोक लगाएको हो। गत वर्ष सत्तामा आएपछि तालिबान सरकारले महिलाहरूको स्वतन्त्रतामा पूर्णत रोक लगाएको छ। तालिबान सरकारको यस्ता प्रतिबन्धहरूप्रति विश्वभर आलोचना भइरहे पनि हालसम्म तालिबान सरकारले कुनै प्रगतिशील काम अघि बढ़ाएको छैन। अब आर्थिक समाचार।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढ़ाउनु पर्ने बताउनु भएको छ। विद्युतीय सवारी साधन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड़ दिनुपर्ने बताउनु भएको हो। पेट्रोलियम पदार्थको विश्वव्यापी बढ़दो उपभोग र आकाशिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै शिक्षा मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई जोड़ दिनुपर्ने आवश्यकता उल्याउनुभयो। मन्त्री पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वायु प्रदूषण दिन प्रतिदिन बढ़िरहेको छ, त्यसैले अहिलेको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने समेत बताउनुभयो। चालू आर्थिक वर्षको 9 महिनामा मुलुकको निर्यात 69.44% वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा 9 महिनामा 1,60,57,29,00,000 रूपियाँ बराबरका स्वदेशी वस्तुको निर्यात भएको छ। चालू आर्थिक वर्षको 9 महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा 14.5 अर्ब बढ़ीको आयात हुँदा 28.47% मुलुकको व्यापार घाटा बढ़ेको छ। 9 महिनाको अवधिमा नेपालमा विभिन्न 162 देशबाट 14.66 अर्ब रूपियाँ भन्दा बढ़ीका विभिन्न माल वस्तुहरू आयात भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सी साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्न सहमत भएका छन्। समझदारी पत्रमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गर्नुभयो। अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एसएमईज एण्ड स्टार्टअपको विकासमा समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुनले कोरियाको एसएमईज र स्टार्टअपमा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा आबद्ध नहुने सहकारीले कर चुक्ताको प्रमाण पत्र नपाउने बताउनु भएको छ। नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा भएको कोपोमिस अभिलेखीकरण अभिवृद्धि विषय अन्तर्क्रिया कार्यक्रममा रजिस्ट्रार पण्डितले अन्तर्राष्ट्रिय कार्यालयमा जाँदा कर्मचारीले कोपोमिसमा आबद्ध भए नभएको बारेमा जानकारी लिने र कोपोमिसमा आबद्ध भएपछि मात्रै कर चुक्ताको प्रमाण पत्र दिने गरी काम थालिने समेत उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। सरकारले नवौं राष्ट्रिय खेलकुदमा 36 खेल समावेश गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा 36 खेल र 2 प्रदर्शनी खेलको आयोजना गर्ने निर्णय गरेको छ। बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हकी, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस र स्क्वासलाई समावेश गर्ने निर्णय गरेको छ। त्यसैगरी ताइक्वान्डो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आईटीएफ ताइक्वान्डो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ। साथै बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा समावेश गर्ने निर्णय गरेको छ। नवराष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आगामी जेठ 22 28 गतेसम्म सञ्चालन गर्ने निर्णय सरकारले यसअघि गरिसकेको छ। राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका समेत पारित गरेको छ। करिब 3 वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका र जापानमा सम्पन्न ओलम्पिकमा सहभागी हुँदा भएको खर्च पारित गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघ क्यानले जिम्बावे विरूद्ध खेल्ने राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ। क्यानले जिम्बावे विरूद्ध हुने एक दिवसीय टी20 क्रिकेटका लागि 23 सदस्यीय राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको हो। सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय टी20का लागि 23 सदस्यीय टीमको घोषणा गरिएको क्यानले जनाएको छ। यही टीमबाट शुरूआती खेल खेल्न 11 जना खेलाड़ी छनौट गरिने क्यानले जनाएको छ। नेपाल र जिम्बावे ए बीचको सिरिज यही वैशाखमा हुनेछ। नेपालले जिम्बावे एसँग 3 वानडे र 3 टी20 खेल खेल्नेछ। सिरिज वैशाख 17 गते त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुनेछ। 10 दिनसम्म चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाड़ीको समेत सहभागिता रहनेछ। 50 ओभरको सिरिज वैशाख 17 21 चल्नेछ। त्यस्तै टी20 सिरिज वैशाख 23 26 चल्नेछ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई प्रदेश नम्बर 1 बागमती गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 13.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशकद्वारा शिष्टाचार भेट। कोरोना महामारीमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको राष्ट्रपति र प्रधानमन्त्रीद्वारा प्रशंसा। नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक। उम्मेद्वार चयन सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्दै। स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका 8 जिल्लालाई अतिसंवेदनशील सूचीमा राख्ने निर्वाचन आयोगको निर्णय र अमेरिकाद्वारा युक्रेनलाई थप 800 मिलियन अमेरिकी डलर सहयोग। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।